राष्ट्रिय आर्थिक गणना सम्पन्न हुन अब 58 दिन बाँकी।
यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ, म राजेन्द्र विक्रम शाही। शुरूमा प्रमुख समाचार। देशभरका वास्तविक सुकुम्बासीहरूको पहिचान गरेर यथाशक्य जग्गा वितरण गरी स्थायी व्यवस्थापन गरिने प्रधानमन्त्री बालेन्द्र शाहको भनाई। अवैध रूपमा बनाइएका घर टहरा खाली गर्न जिल्ला प्रशासन कार्यालय काठमाण्डुको आग्रह। पृथ्वी राजमार्ग अन्तर्गत तनहुँमा बस दुर्घटना हुँदा 2 जनाको मृत्यु, 27 जना घाइते। नेपाली नागरिकता त्यागेका 17 जना चिकित्सकको दर्ता प्रमाणपत्र खारेज। विश्वका 10 वटा देशहरूले तीव्र खाद्य असुरक्षा भोगिरहेको संयुक्त राष्ट्रसंघको प्रतिवेदनमा उल्लेख। र नेपाल ए टोलीद्वारा दोस्रो अभ्यास खेलमा ओमानमाथि 115 रनको फराकिलो जीत, 2 खेलको श्रृंखला 1-1 बराबरीमा टुंगियो।
नेपाल टेलिकमको फाइबर इन्टरनेट नयाँ जडान गर्न तथा मर्मत गर्न घरमै बसी बसी 198 डायल गरे पुग्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। प्रधानमन्त्री बालेन्द्र शाहले देशभरका वास्तविक सुकुम्बासीहरूको यथार्थ पहिचान गरी उनीहरूको जति सक्दो चाँडो जग्गा उनीहरूलाई वितरण गरी स्थायी व्यवस्थापन गरिने बताउनु भएको छ। आफ्नो फेसबुक पेजमा प्रधानमन्त्री शाहले वर्षौंदेखिको सुकुम्बासी समस्याको स्थायी समाधान खोजेर उनीहरूको बसोबासको व्यवस्थापनका लागि सरकारले काम गरिरहेको स्पष्ट गर्नुभएको छ। प्रधानमन्त्री शाहले नदी किनारमा बसोबास गरिरहेकाहरूको सुरक्षा र उपत्यकाको ढल निकास प्रणाली सुधार का लागि उनीहरूलाई स्थायी रूपमै अन्यत्र स्थानान्तरण आवश्यक रहेको बताउनुभयो। उहाँले हरेक वर्षको बाढ़ीका कारण काठमाण्डुका नदी किनारमा रहेका मानिसहरूले ज्यान जोगाउन सामान छोडेर भाग्नुपर्ने नियति रहेकोले उनीहरूलाई जोखिम रहित सुरक्षित स्थानमा व्यवस्थापन गर्नु नागरिकको अधिकार हो, फेसबुक पेजमा उल्लेख गर्नुभएको छ। प्रधानमन्त्री शाहले झापामा उम्मेद्वार हुँदा गरेको वाचा राष्ट्रिय स्वतन्त्र पार्टीको प्रतिबद्धता र सरकारको 100 वटा गर्नै पर्ने काममा पनि सुकुम्बासी व्यवस्थापन र सरकारी जग्गा अतिक्रमण रोक्ने विषय रहेको आफूले नबिर्सिएको बताउनुभयो। शिक्षा विज्ञान तथा प्रविधि मन्त्री एवं सरकारका प्रवक्ता सस्मित पोखरेलले बागमती किनारका सुकुम्बासी बस्ती बाढ़ी तथा विपदको उच्च जोखिममा रहेका कारण सुरक्षित स्थानमा स्थानान्तरण गर्न लागेको बताउनु भएको छ। मन्त्री परिषद बैठकका निर्णयहरू सार्वजनिक गर्न आज शिक्षा मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री पोखरेलले विपदको पूर्व तयारीका रूपमा बस्ती स्थानान्तरण गर्न लागि बताउनुभयो। मन्त्री पोखरेलले सरकार सुकुम्बासी बस्तीमा प्रहरी लगाएर जबरजस्ती बल प्रयोग गरेर नभई सरकारवालाहरूलाई अनुरोध गरेर नै ठाउँ सार्ने तयारीमा रहेको बताउनुभयो।
विगतमा जहाँ चाहिँ बाढ़ी आउने हामीले चाहिँ देखिरहेका छौँ, विपद भएपछि बाढ़ी आउने र बाढ़ी आएपछि आफ्नो सरसामान सबै छोडेर चाहिँ ज्यान बचाउन भाग्नुपर्ने अवस्था यसभन्दा अगाडि विभिन्न वर्षमा आएका, अब पनि बर्खा लाग्ने समय आउँदैछ। हामीले पहिलो कुरा त जबरजस्ती प्रहरीको बल प्रयोग गरेर डोजर लाउने त्यो योजना छैन। हामीले चाहिँ उहाँहरूलाई रिक्वेस्ट गरेर उहाँहरूलाई चाहिँ सेफ ठाउँमा चाहिँ सार्नको लागि सरकारले चाहिँ अगाडि बढ़ाइरहेको हो। आजको दिनसम्म सुकुम्बासी बस्तीमा धेरै राजनीतिहरू हुँदै गयो, हामी त राजनीति गर्ने पक्षमा छैनौं।
मन्त्री पोखरेलले सबै ठाउँको सुकुम्बासी समस्याको दीर्घकालीन समाधान खोज्न सरकार लागि परेकोले वास्तविक सुकुम्बासी पहिचान गरी सुरक्षित स्थानमा राख्ने योजना रहेको बताउनुभयो। यसैबीच सरकारले इजरायलमा ज्यान गुमाएका नेपाली विद्यार्थी विपिन जोशीको परिवारलाई 10 लाख रूपियाँ राहत दिने निर्णय गरेको छ। लर्न एण्ड अर्न कार्यक्रम अन्तर्गत अध्ययनका लागि इजरायल गएका जोशीको गाजाको घटनामा परिमृत्यु भएको थियो। यस्तै सरकारले सैनिक विशेष अदालतको अध्यक्षमा उच्च अदालत पाटनका न्यायाधीश चन्द्र बहादुर सारूलाई तोक्ने, उच्च अदालत पाटनका न्यायाधीश टंक प्रसाद गुरूङलाई सो अदालतको कामकाज समेत गर्ने गरी काठमाण्डु उपत्यका विकास प्राधिकरण ऐन 2045 बमोजिमको पुनरावेदन समितिको अध्यक्ष तोक्ने लगायतका निर्णयहरू गरेको शिक्षा मन्त्री पोखरेलले पत्रकार सम्मेलनमा जानकारी दिनुभयो। यसअघि मन्त्री परिषद बैठक बसेकै दिन बैठकका प्रमुख निर्णयहरू सार्वजनिक हुँदै आएकोमा आज पत्रकार सम्मेलन गरी विभिन्न बैठकमा भएका निर्णयहरू सार्वजनिक गरिएको हो। शहरी विकास मन्त्री सुनिल लम्सालको अध्यक्षतामा मन्त्रालयमा आज बसेको विभिन्न निकाय र सरोकार भएका पक्षको बैठकले काठमाडौँ उपत्यकाभित्रको अव्यवस्थित बस्ती खाली गराउने सन्दर्भमा वास्तविक सुकुमवासीलाई सुरक्षित आश्रयस्थलसम्म लैजाने निर्णय गरेको छ। बैठकले जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट जारी भएको सूचना बमोजिम प्रचार प्रसारका कार्यहरू गर्ने, बस्ती खाली गर्ने सन्दर्भमा माइकिङ गर्दै पूर्व सूचना दिँदै संरचना भत्काउनु पूर्व ती स्थान खाली गराउनेतर्फ जोड़ दिने निर्णय गरेको छ। यस्तै बैठकले मानवीय सहयोग उपलब्ध गराउँदै सामानको ढुवानी, अशक्त अपाङ्गता भएका व्यक्ति, बालबालिका, गर्भवती, सुत्केरी, वृद्ध वृद्धा र दीर्घ रोगीलाई प्राथमिकताका साथ उद्धार गरी सुरक्षित रूपमा तोकिएको आश्रयस्थलसम्म वा आवश्यकता अनुसार अस्पतालसम्म पुर्याउने व्यवस्था मिलाउने निर्णय समेत गरेको छ। यसैगरी बस्तीहरूबाट मानिसहरूलाई पहिलो आश्रयस्थलमा ओसार पसार गरिसकेपछि सो स्थलमा खाना, खाजा, पानीको व्यवस्था काठमाडौँ महानगरपालिकाले गर्ने र मेडिकल टीम सहितको व्यवस्था स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मिलाउने निर्णय गरेको मन्त्री लम्सालको सचिवालयले जनाएको छ। सचिवालयका अनुसार बस्ती खाली गर्ने गराउने क्रममा सुरक्षाकर्मी परिचालन एवं आश्रयस्थलमा व्यवस्थापन र पुनर्वास गर्दा प्रत्येक चरणमा ती क्षेत्रमा आउन सक्ने सम्भावित समस्या र आवश्यक पर्ने साधन स्रोतको माग जिल्ला प्रशासन कार्यालय काठमाडौँ मार्फत भएको खण्डमा तत्काल सम्बन्धित निकायबाट उपलब्ध गराउने निर्णय भएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौँले नदी किनारका सार्वजनिक सरकारी तथा प्रति जग्गाहरूमा अवैध रूपमा बनाइएका घर टहराहरू आज साँझ 7 बजेसम्ममा खाली गर्न सूचना जारी गरेको छ। सहायक प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजालद्वारा आज जारी सूचनामा सार्वजनिक आवागमन र शहरी अति आवश्यक पूर्वाधारको निर्माण र नदीको बहाव समेतलाई प्रतिकूल प्रभाव पार्ने गरी एवं आफ्नो जीवज्यान समेत जोखिममा पारी बसोबास गरेका सम्पूर्ण घर टहरा तथा घर टहरामा रहेका व्यक्तिहरूलाई आग्रह गरिएको छ। घर टहरा आफैले खाली गर्न नसक्ने अवस्थामा महानगरीय प्रहरी, नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई खबर गर्न पनि आग्रह गरिएको छ। त्यस्ता घर टहराहरूमा रहेका आफ्ना निजी सरसामान, लत्ता कपड़ा, घरपालुवा पशु पंक्षी सुरक्षित स्थानमा तत्काल सार्ने व्यवस्था गर्न पनि भनिएको छ। यस्तै भोलि बिहान 6 बजेदेखि घर टहरा भत्काउने, अतिक्रमित जग्गा पूर्ण रूपमा खाली गर्ने कार्य हुने र कोही कसैले बाधा अवरोध सृजना गरेमा कानून बमोजिम कड़ा कार्यवाही गरिने सूचनामा जनाइएको छ। सरकारले शुरू गर्न लागेको सुकुम्बासी भूमिहीन व्यवस्थापन प्रक्रियालाई सघाउन नेपाल प्रहरीले नदी किनार तथा सार्वजनिक स्थलमा बसोबास गरिरहेका नागरिकलाई आग्रह गरेको छ। सुकुम्बासी भूमिहीनको उज्जवल भविष्य, सुरक्षित बसोबास र सम्मानजनक जीवनयापन सुनिश्चितताका लागि सुकुम्बासी व्यवस्थापन अभियान सञ्चालन गर्न लागि प्रहरीले जनाएको छ। वास्तविक सुकुम्बासी भूमिहीन पहिचान गरी न्यायोचित आवास तथा अधिकार प्रदान गर्ने उद्देश्यका साथ उक्त अभियान शुरू हुन लागेको नेपाल प्रहरीका प्रहरी प्रवक्ता अभिनारायण काफ्रेले जानकारी दिनुभयो। सरकारले आगामी 3 महिना कुनै पनि कर्मचारीलाई वैदेशिक भ्रमणमा मनोनयन नगर्न निर्देशन दिएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले मन्त्रालय, आयोग र निकायलाई पत्राचार गर्दै उक्त व्यवस्था गर्न निर्देशन दिएको हो। सरकारले गत चैत 13 गतेको निर्णय अनुसार स्वीकृत शासकीय सुधार सम्बन्धी 100 कार्यसूचीको उच्च प्राथमिकताका साथ कार्यान्वयन भइरहेको सन्दर्भमा प्रधानमन्त्री कार्यालयले उक्त निर्देशन दिएको हो। कर्मचारी वैदेशिक भ्रमणमा जाँदा उक्त 100 कार्यसूचीको कार्यान्वयनमा बाधा उत्पन्न हुन सक्ने भएकाले वैदेशिक भ्रमणमा कुनै पनि कर्मचारीलाई मनोनयन नगर्न अनुरोध छ प्रधानमन्त्री कार्यालयद्वारा जारी निर्देशनमा उल्लेख गरिएको छ। 2063 साल वैशाख 11 गते निरंकुश राजतन्त्रको अन्त्य गर्दै जनताको सर्वोच्चतामा आधारित लोकतान्त्रिक व्यवस्था अघि बढ़ेको नेपाली राजनीतिमा पछिल्लो 2 दशकमा धेरै फेरबदल आएको छ। 2062-63को जनआन्दोलनका अगुवाई गर्ने युवा नेताहरू राजनीतिमा आएको परिवर्तन र निर्वाचनबाट व्यक्त अभिमतलाई स्वीकार्दै लोकतन्त्रलाई अझ समुन्नत बनाउने बाटोमा अघि बढ़नुपर्नेमा जोड़ दिन्छन्। सहकर्मी सन्तोष रेग्मीको रिपोर्ट।
संवैधानिक राजतन्त्र र बहुदलीय लोकतन्त्रको हिमायतीका रूपमा रहेका नेपाली कांग्रेस र नेकपा एमाले लगायतका दलको सक्रियतामा भएको दोस्रो संस्करणको जनआन्दोलनको बलमा कमजोर बनाइएको राजतन्त्रलाई विद्रोही माओवादी समेतको सहभागितामा भएको निर्वाचनपछि बनेको संविधान सभाले उन्मूलन गरेको थियो। त्यसपछि झण्डै 2 दशक सत्ताको नेतृत्वमा रहेका नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादीले शासकीय सुधारका कतिपय काम थालनी गरे पनि अपेक्षाकृत निष्कर्षमा पुर्याउन नसकेपछि पछिल्लो निर्वाचनबाट निकै ठूलो क्षति बिहोरेका छन्। गत भदौ 23 र 24 गते भएको जेएनजी पुस्ताको प्रदर्शनपछि विकसित परिस्थितिमा फागुन 21 भएको प्रतिनिधि सभा निर्वाचनमा कांग्रेस, एमाले र माओवादी लगायतका शक्तिले अत्यन्तै झिनो जनादेश पाए। ती दलहरूले राजतन्त्रप्रति उठाएका आवाजलाई साथ दिएका जनताले त्यसको 20 वर्षपछि राष्ट्रिय स्वतन्त्र पार्टीले तीनै दलहरूप्रति उठाएका आवाजलाई साथ दिए। मुख्यत यी तीन दलले घुमी फिरी चलाएको सत्ताबाट आवश्यकता र अपेक्षा पुर्याउन नसकेको असन्तुष्टि जनताले मतका मार्फत अभिव्यक्त गरिदिए। 275 सदस्यीय प्रतिनिधि सभामा 182 सीट ल्याएको राष्ट्रिय स्वतन्त्र पार्टीले अहिले सत्ताको बागडोर सम्हालिरहेको छ। 2062-63 आन्दोलनका एकजना अगुवा, नेपाल विद्यार्थी संघका तत्कालीन अध्यक्ष एवं नेपाली कांग्रेसका युवा नेता महेन्द्र शर्मा, कांग्रेस लगायतका दलले जनमतको कदर र सम्बोधन गर्न नसक्दा आजको अवस्था आएको स्वीकार गर्नुहुन्छ।
पद्धति कमजोर भयो अथवा पार्टीभित्र करप्टहरू भयो, पार्टीका लिडर्सहरू करप्सन भयो।
अमुक दलहरूले नभई निश्चित मूल्य मान्यता अनुरूप चल्ने दलले सत्ता चलाउने लोकतन्त्रको मर्म भएकाले कांग्रेसले वर्तमान सरकारका सकारात्मक कामको समर्थन गर्ने र लोकतन्त्र विपरीत नजान खबरदारी गर्ने उहाँ बताउनुहुन्छ।
जसरी निर्वाचित भएर आउनु भएको छ, लोकतान्त्रिक पद्धतिबाट लोकतन्त्रका मूल्य मान्यताहरूलाई उहाँहरूले डिराइभ गरेर लिएर जानु, संस्थाहरूलाई कमजोर बनाएर लोकतन्त्र प्रस्फुटन हुँदैन।
त्यसै गरी लोकतान्त्रिक आन्दोलनकालीन विद्यार्थी नेता एवं एमाले नेत्री उषा किरण टिमसेना हिजो मूल पार्टीका नेताहरूले मुलुकलाई सही दिशा र गति दिन नसकेको हो भन्न लजाउनु पर्ने कुनै कारण नरहेको बताउनुहुन्छ।
जसरी यो गणतन्त्र स्थापनापछि नेतृत्व लिनेहरूका प्रति ठूल्ठूला प्रश्न त हुने नै भयो नि। आफूले गरेका गल्तीहरू, आफूले बाँडेका सपनाहरूमा काहीँ न काहीँ समस्या छ त भन्नु पर्ला नि त।
तिनै नेताहरू फेरि सक्रिय हुन खोजे लोकतन्त्र थप अप्ठ्यारोमा पर्ने उहाँको बुझाइ छ।
र उहाँहरू फेरि सिनमा आउने, फेरि हाम्रो सान्दर्भिकता छ भन्ने, फेरि ट्याउ ट्याउ गरिरहने कुरा चाहिँ सान्दर्भिक हुन्न भन्ने मलाई लाग्छ।
मुस्ताङबाट निर्वाचित प्रतिनिधि सभा सदस्य एवं कांग्रेसका युवा नेता योगेश गौचन थकाली विगतमा ठूला दलबाट भएका कमजोरी टेकेर नयाँ परिवर्तन भएकाले लोकतन्त्र पक्षधर सबै मिलेर देश निर्माणमा लाग्नुपर्ने बताउनुहुन्छ।
35-40 वर्षदेखि जुन डेलिभरीमा अलिक गर्न सकेन, त्यसको फलस्वरूप सायद यो पटक जनमत चाहिँ नेपाली काङ्ग्रेस लगायत पुराना राजनीतिक दल सबैको खुम्चिएको छ। देश निर्माणको विषय भन्ने कुरो कुनै एक दल या दुई दलको कुरो होइन, यो तपाईँ हामी सबैको र सामूहिक बृहत्तर यो सबै स्टेक होल्डरको
जनमतका बलमा भएको पछिल्लो परिवर्तनले लोकतन्त्र थप सुदृढ भएको अधिकांशको धारणा छ। परिवर्तित परिस्थिति लोकतान्त्रिक मूल्य मान्यताको महत्व अझ बढेर गएको छ। सन्तोष रेग्मी, काठमाडौँ।
कृषि तथा पशुपक्षी विकास मन्त्री गीता चौधरीले कृषि क्षेत्रमा दीर्घकालीन सुधार गर्न जैविक र प्रांगारिक मलको प्रयोगलाई प्रोत्साहन गर्नुपर्ने बताउनु भएको छ। संघीयता सबलीकरण तथा राष्ट्रिय सरकार समितिको आज बसेको बैठकमा कृषि मन्त्री चौधरीले निरन्तर र अत्यधिक रासायनिक मलको प्रयोगका कारण खेतीयोग्य जमीनको माटोको उर्वरा शक्ति घट्दै गएकाले जैविक र प्रांगारिक मलको प्रयोगलाई प्रोत्साहन गर्नै पर्नेमा जोड़ दिनुभयो। मन्त्री चौधरीले कृषि क्षेत्रमा रहेका कमजोरी पहिचान गरी सुधारका उपाय लागू गर्ने, कृषि सामग्रीको आपूर्ति व्यवस्था, वितरण प्रक्रिया, कोल्ड स्टोरेज व्यवस्थापनलाई प्रभावकारी बनाउन तथ्याङ्कमा आधारित व्यवस्थापन र अध्ययन अनुसन्धानमा आधारित नीति आवश्यक रहेको बताउनुभयो। बैठकमा सांसदहरूले किसान तथा राष्ट्रिय उत्पादनको हित विपरीत रहेका अन्तर्राष्ट्रिय सम्झौताहरूको पुनरावलोकन गरी आवश्यक परे खारेज गर्नुपर्ने, सहुलियतपूर्ण न्यून ब्याजदरमा ऋण उपलब्ध गराउने व्यवस्था, कृषि उत्पादनको निर्यातमा देखिएको असमानता तथा कालो बजारी नियन्त्रण गर्न नीतिगत सुधार सुनिश्चित गर्नुपर्ने लगायतका कृषि क्षेत्रका समसामयिक विषयहरूमा मन्त्रीको ध्यान आकर्षण गराउनुभयो। बैठकमा कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सचिव डाक्टर राजेन्द्र प्रसाद मिश्रले अन्तर्राष्ट्रिय बजारमा रासायनिक मलको मूल्य वृद्धि भएकाले यस वर्ष मल आयात चुनौतीपूर्ण रहेको र बजेट अभावको समस्या समेत देखिएको जानकारी गराउनुभयो। राष्ट्रिय सभा अध्यक्ष नारायण प्रसाद दाहालले यति बेला देशप्रति इमान्दार चिन्तन, आशा र विश्वासले भरिएको दृष्टिकोण आवश्यक रहेको बताउनु भएको छ। गैरआवासीय नेपाली संघ एनआरएनएले आज आयोजना गरेको कार्यक्रममा मुलुकको समृद्धिका विषयमा साझा राष्ट्रिय चेतना जरूरी रहेको उहाँले बताउनुभयो। अध्यक्ष दाहालले देश बाहिर रहेको नेपालको ठूलो जनशक्ति केवल श्रम जनशक्ति मात्र नभई ज्ञान अनुभव र राष्ट्रिय सम्भावनाको जनशक्ति पनि रहेको बताउनुभयो। नेपाली कंग्रेस संसदीय दलको नेता चयन प्रक्रिया हल्ला स्थगित गरिएको कंग्रेसले जनाएको छ। पार्टीको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले सर्वसम्मत रूपमा नेता चयन गर्न निर्देशन दिएसँगै आजका लागि तय गरिएको निर्वाचन प्रक्रिया रोकिएको हो। निर्वाचन समितिका संयोजक प्रकाश रसायली स्नेहीका अनुसार शनिबार छाँझसम्म सर्वसम्मत उम्मेद्वार तय गर्न पार्टीले उपसभापति विश्व प्रकाश शर्माको संयोजकत्वमा एक कार्यदल गठन गरेको छ। प्रतिनिधि सभामा नेकपा एमालेको प्रमुख सचेतकमा ऐन बहादुर महरलाई मनोनयन गरिएको छ। एमाले संसदीय दलका नेता रामबहादुर थापाले महरलाई प्रमुख सचेतकमा मनोनयन गर्नुभएको हो। नेपालमा विपद जोखिम न्यूनीकरणका लागि पूर्व सूचना प्रणाली अर्ली वार्निङ सिस्टमलाई अझ बढ़ी प्रभावकारी बनाउनुपर्ने सुझाव विज्ञहरूले दिँदै आएका छन्। विपद व्यवस्थापनका लागि जोखिमको पहिचान, जोखिम निगरानी र अनुसन्धानमा प्रविधि प्रयोग, सूचना प्रवाह तथा समुदाय स्तरमा पूर्व तयारीका तालिमहरू जस्ता विपदका चार खम्बे रणनीतिको कार्यान्वयन हुनुपर्नेमा विज्ञहरूको जोड छ। संवाददाता बालिका मादिनको रिपोर्ट।
अनुसन्धानकर्ताहरूका अनुसार नेपालमा एउटा विपत्तिले अर्को ठूलो संकट ल्याउने बहुप्रकोपको श्रृंखला शुरू भएको छ। लामो समयको खडेरीले गर्दा वन डढेलो लाग्ने र त्यसपछि आउने वर्षाले डढेलो लागेको नाङ्गो जमीनलाई सिधै बगाएर ठूलो पहिरो र बाढ़ी निम्त्याउने गरेको हालै गरिएको अनुसन्धानले देखाएको छ। रसुवा र सोलुको थामेमा आएका विगतका विपत्का घटनाहरूमा प्रभावकारी रूपमा सूचना आदान प्रदान गर्ने संयन्त्र नहुँदा ठूलो जनतनको क्षति बेहोर्नु परेको थियो। यस्ता क्षतिलाई न्यूनीकरण गर्न अन्तर्देशीय सूचना प्रणालीको विकास गर्नुपर्ने बताउनुहुन्छ। एकीकृत पर्वतीय विकासका लागि अन्तर्राष्ट्रिय केन्द्र इसिमोडका विपद जोखिम न्यूनीकरण विश्लेषक विपिन दुलाल:
सूचना दिने कुनै प्रावधान नै नभएको हुनाले हामी चाहिँ त्यहाँनिर चुक्यौं र हामीलाई धेरै असर पर्यो। अब यो चाहिँ अन्तर्देशीय सम्बन्ध गरेर त्यस्ता फुट्न लागेका जोखिम पूर्ण हिमतालहरू छन् भने त्यसलाई रेगुलर रिमोट सेन्सिङबाट मोनिटरिङ गरेर चाहिँ एक प्रकारको अर्ली वार्निङ गर्न सकिन्छ। त्यसै गरी थामेमा पनि जुन फुट्यो त्यसमा पनि तपाईँको जोखिम ग्लेसियरले थिएन क्या, तर अब अहिले बढ्दो तापक्रमले गर्दा अलिकति प्राविधिक रूपमा चाहिँ पोसिबल छ, तर सबै ठाउँमा अर्ली वार्निङ राख्ने हामीसँग पैसा रिसोर्सेसहरू चाहिँ कमी हुनसक्छ।
विगतका बाढ़ी पहिरोका घटनामा पूर्वानुमान भए पनि नागरिकसम्म सूचना प्रवाह, नागरिक मैत्री नहुनु र सूचना प्राप्तकर्ताले गम्भीरतापूर्वक नलिँदा ठूलो क्षति भएको उदाहरण दिँदै विज्ञहरूले अबको सूचना प्रणालीलाई डाटा ड्रिभनमा रूपान्तरण गरी प्रभावकारी बनाउनु पर्नेमा जोड़ दिएका छन्। विपद आउनु पहिले सही र प्रभावकारी माध्यमबाट संचार गर्न सके हरेक वर्ष हुने जनधनको क्षतिलाई कम गर्न सकिने भन्दै सूचना प्रणालीलाई थप भरपर्दो बनाउन आर्टिफिसियल इन्टेलिजेन्स एआई र मेसिन लर्निङको प्रयोग गर्न सकिने बताउनुहुन्छ जलस्रोतविद सौहार्द जोशी।
त्यो जोखिमको ज्ञानलाई चाहिँ सँगसँगै राखेर स्टेसनका तथ्याङ्क लिएर त्यसलाई चाहिँ एनालाइसिस गरेर चाहिँ प्रक्षेपण भन्छ फोरकास्ट गर्ने चाहिँ पिलट टू पूर्वानुमान चाहिँ एआई चाहिँ आइसकेको छ सबै ठाउँमा। त्यही निडलाई चाहिँ एक्सख्याल गरेर हामीले पनि त्यो अनुसारको तयारी गरेर त्यसको लागि एआईलाई जोडेर हामी मात्रै तयार भएर भने कि हामीसँगै त्यो आइटी पूर्वाधार पनि सँगसँगै बनाउनु पर्यो।
विपद व्यवस्थापनका चार रणनीति मध्ये पहिलो जोखिमको पहिचान हो, जहाँ स्थानीय स्तरमा कुन ठाउँमा कस्तो जोखिम छ भन्ने कुराको पहिचान गरिन्छ। दोस्रो निगरानी र पूर्वानुमान, जसमा तथ्य र तथ्याङ्कहरू लिएर विश्लेषण गरिन्छ। तेस्रो हो संचार, आम वर्ग, क्षेत्र र समुदायले बुझ्ने भाषामा सूचना सन्देश प्रवाह गर्नु र अन्त्यमा प्रतिकार्य अर्थात सूचना पाएपछि समुदायले के गर्ने र कसरी सुरक्षित हुने भन्ने तयारी हो। यस कार्यमा सम्बन्धित सरोकारवालाको आफ्नो जिम्मेवारी र भूमिकालाई थप प्रभावकारी बनाउन राष्ट्रिय जोखिम तथा विपद न्यूनीकरण प्राधिकरणको आयोजनामा हालै काठमाडौँमा कृत्रिम घटनामा आधारित अभ्यास कार्यशाला सम्पन्न गरिएको थियो। विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन विज्ञ डाक्टर सृजल मल्ल:
फंक्सनल एक्सरसाइज र फिल्ड एक्सरसाइज र फुल स्केल सिमुलेसन हुने चार प्रकारको हुन्छ। सिमुलेसनबाट चाहिँ हामी यस्ता प्रावधानहरूलाई प्रणालीलाई चाहिँ टेस्ट गर्ने काम गर्छौँ। त्यही सम्बन्धमा पनि हाम्रो चाहिँ पूर्व सूचना प्रणाली भनौँ, त्यसमा चाहिँ हाम्रो अहिलेसम्मको चाहिँ प्रगति के छ अथवा चाहिँ हामी कहाँ चाहिँ अलिक पछाडि परेका छौँ, कमी कमजोरी के छ भन्ने चाहिँ टेस्ट गर्ने सन्दर्भमा चाहिँ यो कार्यक्रम हुन लाग्यो।
विपद व्यवस्थापनका चारै खम्बाहरूले एकीकृत रूपमा काम गरे मात्र आगामी दिनमा विपदबाट हुने क्षतिलाई न्यूनतम स्तरमा झार्न सकिने विज्ञहरूको विश्वास छ। तराई क्षेत्रमा मिथिला कला मार्फत आफ्नो संस्कृतिलाई प्रयोग गरेर विपदको सन्देश गाउँ गाउँसम्म पुर्याउने नयाँ प्रयोग शुरू गरिए जस्तै स्थानीय स्तरमा सरल भाषा तथा संकेतन मार्फत समयमै सन्देश प्रवाह गरी पूर्व तयारीलाई कार्यान्वयनमा बदल्न सकियो भने मात्र विपदमा जनधनको क्षति कम गर्न सम्भव हुने देखिन्छ। बालिका मादिन, रेडियो नेपाल, काठमाडौँ।
पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको शुक्ला गण्डकी नगरपालिका साथ सेरामा आज दिउँसो भएको बस दुर्घटनामा दुईजनाको मृत्यु भएको छ। मृत्यु हुनेको शनाखत हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्रवण कुमार विकले जानकारी दिनुभयो। पोखराबाट भैरहवातर्फ जाँदै गरेको बस चालकले नियन्त्रण गुमाउँदा सड़कमै पल्टिएको थियो। दुर्घटनामा घाइते भएका 27 जनालाई शुक्ला गण्डकी नगरपालिका 5 बेल चौतारा स्थित जीपी कोइराला श्वास प्रश्वास उपचार केन्द्रमा प्राथमिक उपचारपछि पोखरा स्थित मणिपाल शिक्षण अस्पताल र अन्नपूर्ण अस्पताल पठाइएको प्रहरीले जनाएको छ। नेपाल मेडिकल काउन्सिलले एकै पटक 17 चिकित्सकको दर्ता प्रमाणपत्र लाइसेन्स खारेज गरेको छ। काउन्सिलले नेपाली नागरिकता परित्याग गरेका 17 चिकित्सकको लाइसेन्स दर्ता खारेज गरेको काउन्सिलका रजिस्ट्रार डाक्टर सतीश कुमार देवले जानकारी दिनुभयो। वहाँले नेपाली नागरिकता त्यागी विदेशी राहदानी लिएका ती चिकित्सकको लाइसेन्स खारेज गरिएको बताउनुभयो। वहाँले ती चिकित्सकको दर्ता किताबबाट नाम हटाइएको बताउनुभयो। सर्लाहीको सदरमुकाम मलंगुवामा अवैध रूपमा सञ्चालनमा रहेका 11 स्वास्थ्य संस्था सील गरिएको छ। अनुगमनका क्रममा दर्ता नै नभएको भेटिएपछि अस्पताल, पोलिक्लिनिक, हेल्थ केयर लगायतका स्वास्थ्य संस्था सील गरिएको हो। नेपाल चीन सीमामा टिपताला भन्ज्याङको सुकेपानीमा तमोर नदीमाथि बेली ब्रिज जडान कार्यलाई तीव्रता दिनका लागि आजदेखि 15 यातायात सञ्चालनमा रोक लगाइएको छ। ताप्योजुङको गौरवको आयोजना मध्येको एक रहेको पुल निर्माणमा यातायातका कारण ढिलाइ भएको भन्ने गुनासो आएसँगै फक्ताङलुङ गाउँपालिकाले 15 यातायात सञ्चालनमा रोक लगाएको छ। देशका विभिन्न स्थानमा वन डढेलोका घटना बढ़न थालेका छन् भने काठमाण्डु उपत्यका सहितका क्षेत्रमा वायु प्रदूषण पनि बढ़न थालेको छ। केही दिन यता वर्षा नआउँदा तापक्रम बढ़नुका साथै सुक्खा अवस्था बढ़ेकाले डढेलो र प्रदूषण दुवैमा वृद्धि देखिएको सम्बन्धित निकायको तथ्याङ्कले देखाएको छ। हिन्दुकुश हिमालय क्षेत्रमा हिम आवरण दीर्घकालीन औसत भन्दा 27.8% घटेको देखिएको छ। यसले गत वर्षको न्यूनतम कीर्तिमान तोड्दै लगातार चौथो वर्ष औसत भन्दा कम हिम स्थायित्व देखिएको छ। यो तथ्य अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र इसिमेटद्वारा आज सार्वजनिक गरिएको स्नो अपडेट 2026 प्रतिवेदनमा उल्लेख छ। गत वर्ष विश्वव्यापी रूपमा खाद्यान्न संकटको सामना गरिरहेका दुई तिहाई मानिसहरू मुख्य गरी 10 देशका रहेका राष्ट्रसंघको प्रतिवेदनले जनाएको छ। प्रतिवेदन अनुसार तिनीहरूमध्ये 1/3 सुडान, नाइजेरिया र कंगोका रहेका छन्। संयुक्त राष्ट्रसंघ, युरोपेली संघ र मानवीय निकायहरूको तथ्याङ्कमा आधारित खाद्य संकट सम्बन्धी ग्लोबल रिपोर्ट अनुसार द्वन्द तीव्र खाद्य सुरक्षाको मुख्य कारण रहेको छ। द्वन्द र जलवायु परिवर्तनले प्रभावित देशको आगामी अवस्था निर्धारण गर्ने सम्भावना रहेको पनि रिपोर्टले जनाएको छ। अफगानिस्तान, बंगलादेश, कंगो, म्यानमा, नाइजेरिया, पाकिस्तान, दक्षिण सुडान, सुडान, सिरिया र यमन गरी 10 देशहरूमा तीव्र खाद्य सुरक्षा रहेको प्रतिवेदनमा उल्लेख छ। रिपोर्टमा खाद्य सुरक्षा दुई अलग अलग सन्दर्भहरूमा पुष्टि भएको छ भने गाजा र सुडानका केही भागहरूमा एकै वर्षमा तीव्र खाद्य सुरक्षा देखा परेको छ। विश्वव्यापी रूपमा 47 देशका करिब 26.60 करोड़ मानिसहरूले गत वर्ष उच्च स्तरको खाद्य सुरक्षाको अनुभव गरेको थियो। अब आर्थिक समाचार।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
निजी क्षेत्रका प्रतिनिधिमूलक संस्थाहरूले लगानी मैत्री वातावरण बनाउन सरकारसँग आग्रह गरेका छन्। नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल वाणिज्य संघले शुक्रबार संयुक्त प्रेस विज्ञप्ति जारी गरी निजी क्षेत्रको सुरक्षा र प्रवर्धनका लागि सरकारसँग अनुरोध गरेका हुन्। नयाँ सरकार गठन भएसँगै आर्थिक स्थायित्व र लगानी वृद्धि हुने अपेक्षा गरिएको उल्लेख गर्दै मुलुकको अर्थतन्त्रको विकास र रोजगारी सृजनामा उल्लेखनीय योगदान गरेको निजी क्षेत्रलाई हतोत्साहित तुल्याउने गतिविधि हुन नदिन सरकारको ध्यान आकर्षण गराएका छन्। लगानीकर्ताको मनोबल गिराउने गतिविधिले राजस्व, रोजगारी, आपूर्ति प्रणाली तथा पूर्वाधार विकासको काम प्रभावित हुनुका साथै बैंकिङ क्षेत्र र समग्र आर्थिक प्रणालीलाई समेत संकटतर्फ धकेल्ने जोखिम हुने विज्ञप्तिमा उल्लेख छ। यस्तै विज्ञप्तिमा उद्यमी व्यवसायीहरू राज्यका निकायबाट हुने अनुसन्धानलाई सघाउन पूर्ण रूपमा तयार रहेको अवस्थामा आर्थिक कसुरकै अभियोजनमा पक्राउ गरिनुले समग्र निजी क्षेत्रलाई चिन्तित बनाएको उल्लेख छ। लामो समयदेखि आर्थिक संकट बेहोर्दै आएको हेटौँडा सिमेन्ट उद्योग कच्चा पदार्थको अभावमा बन्द भएको छ। उद्योगले कच्चा पदार्थ नपाएपछि उत्पादन बन्द गरेको जनाएको छ।
उहाँ हुनुहुन्थ्यो केशव ढुङ्गाना। अब खेल समाचार अजय बमबाट।
घरेलु मैदानमा भएको ओमन संघको दुई खेलको एक दिवसीय सिरिजमा नेपाल ए टोलीले बराबरी गरेको छ। शुक्रबार भएको खेलमा नेपाल ए टोलीले ओमनमाथि 115 रनको फराकिलो जित निकालेको हो। यो जितसँगै नेपाल ए टोलीले सिरिज बराबरी गरेको हो। नेपाल ए टोली पहिलो खेलमा ओमनसँग 70 रनले पराजित भएको थियो। नेपालले दिएको 285 रनको लक्ष्य पछ्याएको ओमन 36.3 ओभरमा 169 रन बनाउँदा अल आउट भयो। त्यसअघि माथिल्लो मूलपानी क्रिकेट मैदानमा ओमनले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नेपाल ए टोलीले निर्धारित 50 ओभरमा 7 विकेटको क्षतिमा 284 रनको एक फल तयार पारेको थियो। रुवान्डामा भइरहेको आईसीसी महिला टी20 च्यालेन्ज ट्रफीमा नेपाल भानु आटोसँग पराजित भएको छ। रुवान्डामा शुक्रबार सम्पन्न खेलमा नेपाल भानु आटासँग 22 रनले पराजित गरेको हो। 98 रनको लक्ष्य पछ्याएको नेपाल 15.3 ओभरमा 75 रनमा अल आउट भएको थियो। त्यसअघि पहिले ब्याटिङ गरेको भानु आटाले निर्धारित 20 ओभरमा 7 विकेट गुमाएर 97 रनको योगफल तयार पारेको थियो। भानु आटो 3 खेलमा जितविहीन रूपमा तालिकाको पुछारमा छ। नेपाल भने 3 खेलमा 2 जित सहित तेस्रो स्थानमा छ। नेपालले पहिलो खेलमा अमेरिकासँग पराजित हुँदा दोस्रो खेलमा इटाली र तेस्रो खेलमा रुवान्डालाई हराएको थियो। घरेलु महिला भलिबल सफल टोली मध्ये एपीएफ 10 पीएन कप एनबीए लीगमा हार बेहोरेको छ। त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषदको कभर हलमा एपीएफलाई एभरेस्ट भलिबल क्लबले 3-1 सेटमा हराएको हो। पहिलो खेलमा सुदूरपश्चिम भलिबल क्लबलाई हराउँदै न्यू डायमन्ड स्पोर्ट क्लबले विजयी शुरूआत गरेको छ। धार्मिक तथा ऐतिहासिक स्थललाई जोड्दै गोर्खामा आगामी वैशाख 14 गते म्याराथन प्रतियोगिता आयोजना हुने भएको छ। जिल्ला खेलकुद विकास समिति गोर्खाको आयोजना र गण्डकी प्रदेश खेलकुद परिषदको सहयोगमा मनोकामना मन्दिरदेखि गोर्खा दरबारसम्म म्याराथन दौड सञ्चालन गर्न लागिएको हो। प्रतियोगिता अन्तर्गत 42 किलोमिटर म्याराथनसँगै 10 किलोमिटर र 5 किलोमिटर दूरीका महिला तथा पुरूष दौड समेत समावेश गरिनेछ।
अब मौसम आगामी 24 घण्टामा कोशी बागमती र गण्डकी प्रदेशको हिमाली र पहाड़ी भूभागका केही स्थान तथा मधेस बागमती र गण्डकी प्रदेशको तराई तथा लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली तथा पहाड़ी भूभागका थोरै स्थानहरूमा मेघगर्जन चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रमको विवरण यस प्रकार छ। धनकुटाको अधिकतम 28.5 न्यूनतम 19.5 काठमाडौँको अधिकतम 30 न्यूनतम 18 पोखराको अधिकतम 30.4 न्यूनतम 20.4 वीरेन्द्रनगरको अधिकतम 37.3 न्यूनतम 19.5 र दिपायलको अधिकतम 37.7 न्यूनतम 18.6 डिग्री सेल्सियस। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। देशभरका वास्तविक सुकुम्बासीहरूको पहिचान गरेर यथाशक्य जग्गा वितरण गरी स्थायी व्यवस्थापन गरिने प्रधानमन्त्री बालेन्द्र शाहको भनाई। अवैध रूपमा बनाइएका घर टहरा खाली गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौँको आग्रह। पृथ्वी राजमार्ग अन्तर्गत तनहुमा बस दुर्घटना हुँदा 2 जनाको मृत्यु 27 जना घाइते। नेपाली नागरिकता त्यागेका 17 जना चिकित्सकको दर्ता प्रमाणपत्र खारेज। विश्वका 10 देशहरूले तीव्र खाद्य सुरक्षा भोगिरहेको संयुक्त राष्ट्र संघको प्रतिवेदनमा उल्लेख। र नेपाल ए टोलीद्वारा दोस्रो अभ्यास खेलमा ओमानमाथि 115 रनको फराकिलो जीत। दुई खेलको श्रृंखला 1-1 बराबरीमा टुंगियो। रेडियो नेपालबाट साँझ 7 बजेको समाचार सकियो। हवस्त, नमस्कार।